نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے سیرت النبی کے سلسلے میں آج ہم شروع کریں گے بدر کے بعد کے واقعات پیج نمبر 199. اس سے پیچھے ہم نے غزوہ بدر اور اس کے بعد نبی صلی اللہ علیہ وسلم کی بیٹی حضرت رقیہ کی وفات اور دوسری بیٹی ام کلثوم کی حضرت عثمان سے شادی تک بات کی تھی, اور اس سے ہم نے یہ سیکھا کہ سچا مومن جو ہوتا ہے زندگی کے ہر قسم کے حالات میں کام نہیں چھوڑتا. اللہ کے نبی جب جنگ کے لیے جا رہے تھے تو بیٹی اتنی بیمار تھی کہ پیچھے سے فوت ہو گئی, تو ہم اپنے اوپر لے کے پوچھے اگر خدا نخواستہ کوئی ایسا صدمہ کوئی ایسے حالات میرے ساتھ ہوں تو کیا پھر میں ایسے وقت پہ دین کا کام کرتی رہوں گی؟ ہمارا تو شاید ہاتھ میں ایک کٹ لگ جائے تو ہم کہتے ہیں سوری میں نہیں آ سکتی, میں بیمار ہوں, اور ہلکی ہلکی وجوہات ہوتی ہیں. تو دیکھیے سیرت ہم اس لیے نہیں پڑھ رہے کہ ہم ایک بار پھر پڑھ کے بعد سو کہہ سکیں کہ ہم نے اتنی دفعہ پڑھی ہے, بلکہ اس کو اپنی زندگی میں لانا ہے. اور دوسری چیز ہم نے اسے سیکھی تھی کہ اتنے بڑے صدمے سے نکل کر آئے, اللہ کے نبی کا کسی نے انتظار ہی نہیں کیا, چلو باپ کو بلا ہی لیتے, ان کی بیٹی کا منہ ہی دکھا دیتے, قبر ہی ان کی جا پہ لے جاتے, کچھ نہیں کیا. اس سے پتہ چلتا ہے کہ زندگی میں لوگوں کو ملنے کی اور ان کی شکلیں دیکھنے کی زیادہ طلب ہونی چاہیے. ہمارے ہاں ایک برا رواج ہے, زندگی بھر تو پوچھتے بھی نہیں, کبھی کبھی کئی کئی سال کے روٹھے ہوتے ہیں, اور جب مر جاتا ہے تو پھر روتی بھی بہنیں آتی ہیں, ہائے میرا بھائی 10 سال سے میں اس سے ناراض تھی اور اس سے دیکھا نہیں. اور میت کو دیکھنے کے لیے تو ہمارے کلچر میں محرم اور نامحرم کا فرق ہی نہیں رکھا جاتا. ایک دلہا کو دیکھتے ہوئے عورتیں سوچتی ہیں کہ میں کوئی گناہ نہیں, اور ایک میت کو دیکھتے ہوئے. تو بہرحال اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اپنی اصلاح کا موقع دے. بدر میں جو فتح ہوئی تھی وہ ایک اللہ کا کارنامہ تھا, اللہ کی طرف سے تھی. اعزاز یاد رکھیے کہ لوگوں کو مل جاتا ہے, لیکن اصل وَمَا رَمَيْتَ اِذْ رَمَيْتَ وَلَٰكِنَّ اللَّهَ رَمَىٰ. زندگی کے ہر معاملے میں اس اصول کو لگاتے جائیں گے تو نعمتیں بڑھتی جائیں گی. مسلمان تو خوش تھے لیکن کفار مکہ پیچ و تاب کھا رہے تھے, برداشت نہیں ہو رہی تھی یہ فتح, ان کے ذہن ایکسیپٹ نہیں کر رہے تھے. لہٰذا انہوں نے اب کچھ ایسی تدبیریں سوچنی شروع کیں جن کے ذریعے سے مسلمانوں کو نقصان پہنچا سکیں اور انتقام لے. اللہ تعالیٰ نے ان کی ساری کوششوں کو دوبارہ انہی پر ڈال دیا اور اہل ایمان کو فائدہ ہوا. چھوٹی چھوٹی کچھ جنگیں جھڑپیں کچھ بھی کہہ لیجئے ہوئیں بدر کے بعد. بعض تو کہتے ہیں کہ بدر سے صرف ایک ہفتے کے بعد, اور بعض کہتے ہیں 2.5 سے 3 مہینے کے بعد قبیلہ بنو سلیم نے مدینہ پر حملہ کرنے کا ارادہ کیا. لوگ جمع کیے, مسلمانوں کو خبر ملی, آپ نے ان کے ٹھکانوں پر جا کے دھاوا بولا اور مال غنیمت لے کر صحیح سالم مدینہ واپس آ گئے. یہاں سے کیا پتہ چلتا ہے؟ اگر مسلمانوں کو خبر ملے نا کہ دشمن ملک ہمارے خلاف فوجیں جمع کر رہا ہے تو معافیاں معذرت نامے نہیں نہیں, آپ کے چلے آپ بتائیے کس دن آنا ہے, ہم بھی آ رہے ہیں. ٹوٹی ہوئی تلواریں وہ لے کے چلے جائیں, اللہ دشمن کو پیچھے کر دیتا ہے. یہ بات آج دشمنوں نے مسلمانوں کو بھلائی بھی ہے, اسی لیے ہر طرف مسلمان دبائے جاتے ہیں. جس دن مسلمان مقابلہ کرنے کے لیے تیار ہو جاتا ہے نا تو پھر تیر تلواروں کی بھی ضرورت نہیں پڑتی. اس کے بعد پھر ایک اور چیز جس سے آپ کو ان کی وحشت دکھے گی وہ اللہ کے نبی کے قتل کی سازش کی گئی. عمیر بن وہب اور صفوان بن امیہ یہ دو کافر تھے, انہوں نے سازش کی کہ اللہ کے نبی کو قتل کیا جائے. عمیر مدینہ میں آئے اور آتے ہی پکڑے گئے. اللہ کے نبی کو وحی کے ذریعے اللہ تعالیٰ نے سارا واقعہ بتا دیا. جب یہ آئے تو آپ نے کہا سناؤ بھائی وہ کیا باتیں تھیں جو تم دونوں دوست کر رہے تھے. بس اس بات پہ اس نے کہا اشہد اللہ الہ الا اللہ واشہد ان محمد رسول اللہ, کیونکہ یہ ایسا راز تھا کہ ان دو کے سوا کسی کو نہیں پتا تھا, اور اس دور میں کوئی پیجر یا سیل فون نہیں تھے کہ کسی نے اللہ کے نبی کو ٹیکسٹ کر دیا ہوگا, لہٰذا یہ اللہ کے نبی کی نبوت کا ثبوت تھا. تیسرا مارکہ غزوہ بنو قینقہ کے نام پر ہوا. یہود کا ایک معروف قبیلہ تھا, کھل کر انہوں نے دشمنی کا مظاہرہ شروع کیا. اللہ کے نبی نے ان کو نصیحت کی کہ باز آ جاؤ, تمہیں نہیں پتا کہ کچھ دن پہلے عرب کے ساتھ کیا ہوا, مشرکین مکہ نے منہ کی مار کھائی. آگے سے ان کے قبیلے کے جو سردار تھے انہوں نے کہا محمد صلی اللہ علیہ وسلم آپ کو کسی خوش فہمی میں مبتلا نہیں ہونا چاہیے, कि आपने कुरैश के कुछ ऐसे लोग जिनको जंग नहीं लड़नी आती थी उनको मार लिया। अगर आपकी लड़ाई हमसे हुई तो आपको पता चल जाएगा कि हम मर्द हैं। यानी यहूद का ये दावा था कि हम मुशरिकीन मक्का से ज़्यादा बड़े जंगजू हैं। अब इस पे अल्लाह के नबी क्या करते? सब्र किया। ये आज मुसलमानों को करना है। इससे इनकी जुरत और बढ़ गई और उन्होंने अपने बाजार में हंगामा बरपा किया। एक मुसलमान और एक यहूदी मारा गया। इसके बाद अल्लाह के नबी ने इनका जाके मुहासरा किया। निस शवाल 2 हिजरी हफ्ते का दिन था। 15 दिन गुजर गए। मुसलमान किधर हैं? उनके किले के बाहर और वो अंदर हैं। और बिलाखिर उन्होंने गिव अप कर दिया। ज़ीक़ात का चांद निकला, हथियार डाल दिए। अल्लाह के नबी ने इनको अज़रात शाम की तरफ जिला वतन कर दिया कि निकल जाओ यहाँ से। देखिए, आपको यहाँ अनकॉम्प्रोमाइजिंग करेक्टर दिखेगा प्रोफेसर सल्लम का। जहाँ कोई असूल तोड़े, डिसिप्लिन को फॉलो ना करें, रूल्स एंड रेगुलेशंस की परवाह ना करें, तो उस वक्त अल्लाह के नबी आपको बिल्कुल वो नहीं दिखते कि जिसको आप कहते हैं कि रुहमा बैनहुम या फबीमा मिनल्लाहि लिन्त लहुम। उस वक्त अल्लाह के नबी बिल्कुल एक ऐसी मशीन दिखते हैं कि जिसके अंदर एक प्रोग्रामिंग कर दी गई है कि ये करोगे, ये बटन दबाओगे तो ये आवाज़ आ जाएगी। और ये मोमिन की शान है। हम मुसलमान जब रूल्स को एक दफ़ा तोड़ते हैं और फिर उस पर स्माइल ही देते रहते हैं ना, तो अगला बंदा दूसरी दफ़ा फिर उसी काम को करता है। बहरहाल, अल्लाह के नबी ने तो सिर्फ इनको मदीना से निकाला था, लेकिन थोड़े दिनों बाद अल्लाह ने इन सब को दुनिया से निकाल दिया। कहते हैं कि इनमें से अक्सर की वफात हो गई। यानी अगर अल्लाह उस जंग में नबी सल्लम के हाथ से मरवाता तो लोगों ने कितना शोर मचाना था, हाय मार दिया, हाय मार दिया। लेकिन जब अल्लाह इंतकाम लेने आता है तो लोग बच भी जाएं, लेकिन अल्लाह के हुक्म से मौत आ गई। इसके बाद एक चौथा मार्का हुआ था, गजवे सवैक। सवैक नाम का, सवैक किसको कहते हैं? सवीक या सवैक लोग बहुत पढ़ते हैं, सत्तू को कहते हैं। ये जंग ऐसी थी, गजवे बदर के बाद, चूंकि अबू सुफियान ने नज़र मान ली थी कि जब तक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से जंग नहीं की जाती, अपने सर को जुनाबत के सबब पानी नहीं छुएगा, यानी ज़िंदगी की खुशियां हराम कर लेगा अपने ऊपर, नहाए धोएगा नहीं। चुनाचे 200 सवारों को साथ लेकर निकले, मदीना के अतराफ में अरीद नाम के एक मुकाम पर छापा मारा, खजूर के कुछ दरख्त काटे और कुछ जलाए, और 2 आदमियों को कत्ल करके भाग गए। नबी सल्लम को खबर हुई। क्या कहते? चलो छोड़ दो ना, अब हम मुसलमान जो हैं फिर क्या करें, फिर लोग हमें बातें करेंगे, लोग कहेंगे ये तो टेररिस्ट हैं, चलो रहने दो। नहीं, पीछा किया। कौन है? देखिए, जिसको कहते हैं ना, ना जुल्म करना है ना जुल्म सहना है। आपने इनका पीछा किया, वो हाथ ना आए, लेकिन भागते हुए चूंकि सामान पास था तो अपना बोझ हल्का करने के लिए सत्तू और तोशे फेंक दिए। यानी सत्तू अपने खाने के लिए थे या तिजारत के लिए लिए होंगे। मुसलमानों ने कुरकुरतुल्कुदर तक इनका ताकुब किया और सत्तू वगैरह उठाकर वापस आ गए। इसीलिए इस मुहिम का नाम गजवे स्वैक और गजवे कुरकुरतुल्कुदर पड़ गया। स्वैक अरबी ज़ुबान में सत्तू को कहते हैं। इसके बाद चौथा मार्का हुआ था काब बिन अशरफ का कत्ल। बस आप काब बिन अशरफ के नाम के आगे लिख लीजिए, आज की ज़ुबान में एक ऐसा जर्नलिस्ट या ऐसा मीडिया पर्सन था कि जो इस्लाम के ख़िलाफ़ जहर उगलता था। इसकी ज़ुबान से खैर नहीं निकलती, क्योंकि ये बात सुने बगैर आपको अगली बात समझ नहीं आएगी। मालदार था, शायर था, यहूदी था, मुसलमानों से सख्त दुश्मनी रखता था, अल्लाह के नबी और सहाबा की हज्व करता, यानी क्या कहेंगे आप इसको, तौहीने रिसालत का मर्तकब था। औरतों के बारे में गज़लिया अशार कहता। गज़लिया अशार क्या होते हैं? रोमांटिक, बेहुदा, गंदे शेर जिसमें औरतों के जिस्म के हिस्सों की तारीफ की जाती है, जबकि इनके दुश्मनों की तारीफ़ें करता, मुसलमानों के दुश्मनों की तारीफ़ें करता। अगर आप इसके सारे आमाल पे 1, 2, 3, 4 लगाते जाएं तो आपको इसके कई जुर्म दिखेंगे। और इनको जंग के लिए भड़काता, हत्ता कि ये बदर के बाद कुरैश के पास जा पहुंचा और उनको मुसलमानों से जंग करने पर उकसाया और इसके बारे में बहुत से अशार कहे। ये भी उस वक्त आके कह दिया कि तुम मुसलमानों से ज़्यादा हिदायत पर हो। अच्छा, ये जुमला आज तो नहीं कोई बोलता? आपने कभी मुसलमानों से ये बात कहते हुए सुना है? जी, आज के तो मुसलमानों से ये काफिर अच्छे हैं, ये गोरे अच्छे हैं। तो ये जुमला इसने भी बोला था। गोरा कभी अच्छा नहीं हो सकता अगर उसके दिल में ला इलाहा इल्लल्लाह नहीं है, और मुसलमान बुरे से बुरे काम भी कर ले, लेकिन अगर ला इलाहा इल्लल्लाह पे उसका ईमान है तो अल्लाह ताला उसको ज़रूर तौफीक देगा कि वो अपनी बुराइयों को छोड़ दे। खैर, इसने बनू कैनका पर जो कुछ पीछे हुआ उससे भी इबरत हासिल ना की। अल्लाह के नबी को ये सब इसके करतूत पता चल रहे थे। आपने कहा कौन है कि जो काब बिन अशरफ से निमटे। अल्लाह के नबी उस जहन को ख़त्म करना चाहते थे जहाँ से साजिशों के सांप निकलते थे, क्योंकि बाद सफ़ा ऐसा एक शख्स पूरे ख़ानदान और कबीले के लिए नासूर बन जाता है। खैर, आपकी ये बात सुन के सहाबा तो पहले ही आपको पता है कि हर नेकी में आगे होते थे। मोहम्मद बिन मुस्लिमा, अच्छा जब मैं नाम बोलती हूँ ना तो आप अरब लगा लिया करें, क्योंकि जब उर्दू और अरबी को हम मिलाते हैं और अरबी को उर्दू बगैर अरब के पढ़ते हैं तो हो सकता है कि कुछ लफ्ज़ आप उर्दू के नाते से पढ़ना चाहें, लेकिन ये कि मुस्लिमा, ठीक है। कुछ लफ्ज़ काफ़ी फ़र्क होते हैं, कुछ सेम भी लगते हैं। अब्बाद बिन बिशर, अबू नाइला, हारिस बिन औस और अबू अफ्स बिन जबर ने अपनी खिदमात पेश की। इन्होंने कहा हम ये करेंगे। खैर, मोहम्मद बिन मुस्लिमा इनके अमीर करार पाए। उन्होंने अल्लाह के नबी से कुछ कहने की इजाज़त चाही। कहा कि ठीक है। इसके बाद वो काब के पास गए। अब ज़रा देखिएगा कि किस तरह हिकमत अमली के साथ जिसको मारते हैं, और कहा कि इस शख्स ने, यानी नबी सल्लम की तरफ इशारा किया, हमसे सदका मांगा है और हकीकत यह है कि इस शख्स ने तो हमें मुश्किल में डाल दिया है। कहा आपके दिल पे क्या गुजरा होगा। खुशी से उसकी बाछें खिल गईं। बोला वल्लाही अभी तुम लोग और भी उकता जाओगे। आपको समझ आई ये क्या कर रहे हैं, चाल चल रहे हैं। ये बिल्कुल ऐसे जैसे आप में से ही कोई काम करने वाला कोई साथी, कोई स्टाफ का बंदा, किसी ऐसे बंदे से जो इधर नहीं आता उसे कि नूरुल कुरान वालों ने तुम्हें थका दिया है, तो फिर आगे से वो क्या कहेंगे, और करो इनके काम, आगे आगे देखो, इन्होंने तो तुम्हें रातों को भी नहीं सोने देना है। यही अंदाज है। खैर देखिए, दुनिया में किसी को कारोबार करते हुए ऑर्डर्स आए ना ज़्यादा, सुबह भी मशीन चलती थी, रात को भी, तो कहते हैं माशाल्लाह बड़ी बरकत है, बड़ी रहमत है हम पे, बड़े ऑर्डर आ रहे हैं बाहर से। तो दीन के काम करने के लिए उन्हीं को नए ऑर्डर्स आते हैं जिनका प्रोडक्ट एक्सेप्ट हो जाता है। तो अगर आपको नूरुल कुरान का नाम मैंने बोला तो अब दिफा भी कर दूं कि अगर आपको ज़्यादा कामों के ऑर्डर आ रहे हैं तो आपके टैलेंट को शो करते हैं, बजाय इसके कि कहा जाए नहीं जी सॉरी आपका प्रोडक्ट हमें पसंद नहीं और आप आराम फरमाएं, तो क्या वो अच्छी बात होगी। तो बहरहाल इन्होंने एक चाल चली, उसको ज़रा सा एतमाद हुआ कि ये तो मुसलमानों के ख़िलाफ़ है। फिर मोहम्मद बिन मुस्लिमा ने कर्ज के तौर पर कुछ गेहूं या खजूर मांगी और रहन में हथियार देंगे। समझिएगा कि हम तुमसे रहन में अपने हथियार दे देंगे तुम्हें, और तुम हमें कुछ कर्ज के तौर पर गेहूं और खजूर दे दो। इसके बाद अबू नाइला आए, ये दूसरे सहाबी थे, इन्होंने भी बिल्कुल ऐसी ही मिलती जुलती बातें की। इन्होंने कहा अच्छा ठीक है। कहने लगे अभी और भी साथी हैं जो अल्लाह के नबी के अब खिलाफ हो रहे हैं, चलो हम मिलके सारे आपके साथ मिलते हैं। खैर आप इनके हाथ भी कुछ बेचें और इन पर एहसान करें। कहा आपको और क्या चाहिए। देखिए नॉन मुस्लिम और दुश्मनों को तो हमेशा ही चाहिए होता है कि मुसलमान इनसे मांगते रहें और ये खुशी खुशी उनको देते रहें। खैर इसका एतमाद लिया। 14 यानी 14th रबीउल अव्वल थी, 3 हिजरी, चांदनी रात में ये हथियार लेकर काब बिन अशरफ के पास आए और इसे पुकारा के नीचे आए। वो अपने किले के अंदर था और कहते हैं कि अभी इसकी नई नई शादी हुई थी। जब ये नीचे जाने लगा तो इसकी बीवी ने कहा कि आप इस वक्त कहाँ जा रहे हैं, मैं ऐसी आवाज़ सुन रही हूँ जिससे गोया के खून टपक रहा है। बाज़ दफ़ा इल्हाम हो जाता है ना बंदे को, यानी उस औरत को सूझ रहा था कि बात सही नहीं है। खैर इसने परवाह ना की, नीचे उतरा, हथियार देखे तो भी नहीं चौंका, क्योंकि पहले ही लोगों से बात हो चुकी थी कि हम अपने हथियार तुम्हें दे देंगे और इसके बदले में हमें चीज़ें दे देना। खैर इन्होंने कहा चलो थोड़ा सा टहलते हैं, सैर करते हैं, वॉक करते हैं। चलने लगे। रास्ते में अबू नाइला ने इसके इत्र की तारीफ़ की कि तुम्हारे पास से बड़ी अच्छी खुशबू आ रही है, और अरब लोग जो होते हैं ना वो कपड़ों पे नहीं इत्र लगाते, वो बालों में, हाथों पे, जिन चीज़ों से खुशबू ज़्यादा दे रहे हैं, तो इसके सर में खुशबू आ रही थी। और आप आज भी देखें तो अरब कल्चर में बहुत सारे ऐसे खुशबू मिलती हैं जो सिर्फ बालों में लगती हैं, यानी जिससे बालों को नुकसान नहीं होता लेकिन खुशबू आती है। कहा ज़रा अपना सर दिखाना, सर सूंघा। कहा वाह बहुत अच्छी खुशबू है, ये तो और खुश हो गया, मेरी तारीफ हुई। अबू नाइला ने सूंघा, फिर कहा ज़रा मेरे दोस्तों को भी सूंघाना। इस तरह जब एक से दूसरे, दूसरे से तीसरे ने बाल सूंघी तो वो खुश हो गया। जब तीसरे की बारी आई उसने उसके बालों को ही पकड़ लिया। हथियार तो पहले ही हाथों में थे, इस पर एक ही वक्त में कई तलवारें पड़ी, लेकिन बच गया। ये देखकर मोहम्मद बिन मुस्लिमा ने अपनी कुदाल इसके जेरे नाफ पर लगाई और ऊपर चढ़ के बैठ गए। कुदाल आर पार हुई और इस तरह अल्लाह का ये दुश्मन इस जोर से चीखा कि इर्द गिर्द हलचल मच गई और ये वहीं ढेर हो गया। चीख सुनकर किलों पर आग रोशन की गई, क्योंकि उस दौर में जब भी कोई अनयूजल बात होती थी तो रोशनी के लिए आग ही जलानी पड़ती थी। لیکن مسلمان صحیح سالم واپس آ گئے، فتنے کی وہ آگ بجھ گئی جس نے عرصے سے مسلمانوں کو پریشان کر رکھا تھا، اور ایک مدت کے لیے یہودی سام بھی اپنے بلوں میں دبک گئے۔ تو یہاں سے اسلام کی جرأت آپ کو دکھتی ہے۔ دیکھیے، کسی کو، میں نے کل بھی ایک جملہ بولا تھا کہ اسلام کسی کو چھیڑتا نہیں ہے، اور اگر کوئی آپ کو چھیڑے تو پھر اس کو چھوڑتا بھی نہیں ہے۔ یہ اسلام کا مزاج کافروں کو پتہ ہے، اس لیے کافر اسلام کے ساتھ دبک کے رہتے تھے اس دور میں۔ آج پتہ ہے کہ کچھ بھی کوئی کر کے ہمارے ملکوں میں آ کے ہماری پالیسیز بدل جاتے ہیں لوگ، تو ہمیں کچھ نہیں ہوتا کیونکہ ہم بہت پیس میکر ہیں۔ تو لہٰذا پھر آج ہم اس کا حال جو ہے وہ دنیا میں دیکھ ہی رہے ہیں۔ تو اس طرح اللہ تعالیٰ نے یہ فتنہ ختم کیا۔ ایک اور مارکہ جو بدر کے بعد ہوا تھا وہ سریہ قردہ تھا۔ قردہ یا قردہ، جمادی الاولی 3 ہجری میں قریش نے اپنا ایک قافلہ عراق کے کاروانی راستے سے ملک شام بھیجا۔ یہ راستہ نجد سے ہو کر شام جاتا تھا اور مدینہ کے قریب سے نہیں گزرتا تھا۔ اس قافلے کے قائد صفوان بن امیہ تھے۔ نبی صلی اللہ علیہ وسلم کو اس کا علم ہو گیا، آپ نے زید بن حارثہ کی کمان میں 200 سواروں کا ایک دستہ بھیج دیا۔ وہ قافلہ نجد میں قردہ نامی ایک چشمے پر پڑاؤ ڈال رہا تھا، یعنی سٹاپ اوور کر رہا تھا۔ حضرت زید نے اس پر حملہ کیا، نتیجہ کیا ہوا کہ پورا قافلہ ان کے قبضے میں آ گیا۔ البتہ اس میں جتنے آدمی تھے سب بھاگ گئے، صرف قافلے کا جو رہنما فرات بن حیان تھا وہ گرفتار ہو سکا اور اس نے اسلام قبول کر لیا۔ مال غنیمت کی مقدار 1,00,000 درہم تھی، اور یہ قریش کے لیے غزوہ بدر کے بعد سب سے زیادہ تکلیف دہ مار تھی۔ جب ہم سست ہو جاتے ہیں اور اس طرح کے حالات میں اپنے آپ کو ڈھیلا ڈھالا کر دیتے ہیں نا، تو اس سے ہم اسلام کا امیج کیا بتاتے ہیں؟ بزدل، اور یہ ایسے ہیں، اور یہ بیچارے۔ بس میں تو آج کل ایک ہی چیز پہ سوچتی ہوں کہ وہ کون سا دن ہوگا جب اسلام اور اسلام کے کاموں کے ساتھ سے بے چارگی کا لفظ اتر جائے گا۔ ہائے بیچاریاں، ہائے بیچارے روز جاتے ہیں، ہائے بیچارے کام کرتے ہیں، ہائے بیچاروں کے ویکینڈ۔ یہ بیچاروں کی وجہ سے تو ہمیں اجازتیں نہیں ملتی گھروں سے۔ جس دن پتہ چل جائے نا کہ بیگم صاحبہ جا رہی ہیں ایک ایسے کام پہ کہ جو تو بڑی مشکل سے لوگوں کو وہاں موقع ملتا ہے، ہر ایک کو کوئی کام ملتا ہے اس کمپنی میں، تو آپ دیکھیے گا کہ شوہر صاحب کہیں گے آپ جائیں، ہم آپ کو چھوڑ کے آتے ہیں۔ یقین کیجئے، یہ بیچارے بن کے تو ہم پریشان ہیں۔ آپ نے اپنا حق لینا ہے۔ بدتمیزی نہیں ہم کبھی سکھاتے، نہ ہم گھر والوں سے بد معاملگی سکھاتے ہیں، لیکن آپ نے اپنے اس کورس میں کبھی بیچارہ نہیں بننا۔ پورے دھڑلے، پورے جوش اور پورے یقین کے ساتھ آپ ان کو کہیں کہ جو کام میں کرنے لگی ہوں یہ آنریبل کام ہے، اس کے تقاضے ہیں، اور اس کے اندر مجھے ہر کام وہ کرنا ہے جو مجھے کرنے کا وقت ہوگا۔ جس طرح آپ نے اپنی جاب منوائی ہوئی ہے، جس طرح آپ پاکستان جاتے ہیں، ایک مہینہ شوہر آپ کے بغیر رہ لیتے ہیں، گزارا کرتے ہیں، جس طرح ہم نے اپنا سونا جاگنا منوایا ہوا ہے، باتھ روم میں جاتے ہیں کبھی کوئی کہتا ہے کیوں گئے ہو، تو آپ پورے یقین سے منوائیے۔ آپ کو یقین ہونا چاہیے کہ آپ اللہ والی، اللہ کی بن رہی ہیں، اللہ کی بندی ہیں، تو پھر آپ کے اپنے دل میں جب اس کا یقین ہوگا فائدہ ہوگا۔ ہوتا کیا کہ جب ہم بیچارے بن کے یہ سفر شروع کرتے ہیں نا، تو پھر اگلے بھی کہتے ہیں اب اس کو دباؤ۔ فطرت کا اصول ہے، جو دبے گا اس کو لوگ دباتے ہیں۔ کام اپنے کیجئے، خود کو آرگنائز کریں کہ کس طرح آپ نے اس قرآن کو اپنی زندگی میں لے کے آنا ہے۔